سلام خواتین حضرات، ویلکم بیک ٹو اندر ایپیسوڈ آف دل کی بات۔ آج کے اس ایپیسوڈ میں بات کرنا چاہوں گا بلوچستان کے بارے میں، جس کو لارجلی جو ریسٹ آف پاکستان ہے، جس کا بلوچستان سے کوئی تعلق نہیں ہے، وہاں پہ جانے کا اتفاق نہیں ہوا، وہ جب بلوچستان کو دیکھتے ہیں تو ان کے دماغ میں ٹیررزم آتا ہے، سیپریٹسٹ موومنٹس آتی ہیں، ایک ریگستانی پہاڑی علاقہ آتا ہے جہاں پر اتنی ڈیولپمنٹ نہیں ہے، بالکل سارٹ آف بیکورڈ سا علاقہ ہے۔ ہاں، سم ٹائمز ہمیں بلوچستان کا خوبصورت ساحل ضرور دماغ میں آتا ہے، ڈرون شاٹس آتے ہیں جو کہ ریسنٹ ٹائمز میں لوگوں نے جا کے بنائے، لیکن خبروں میں جب بھی آتا ہے بلوچستان تو ہمیشہ کوئی سیکیورٹی تھریٹ، کوئی نہ کوئی برا واقعہ ہوا ہوتا ہے جو کہ ہم دیکھتے ہیں، پڑھتے ہیں، اور وہی ہمارے نیشنل کانشیس کے اندر لارجلی بنا ہوا ہے۔ لیکن میری انڈرسٹینڈنگ میں آنے والے کچھ عرصے میں آپ بلوچستان کا نیریٹو چینج ہوتے دیکھیں گے، اور میرا ذاتی خیال یہ ہے کہ بلوچستان نہ صرف پاکستان کی بہت امپورٹنٹ لائف لائن ہے، بلکہ آج سے 5 سے 7 سال بعد آپ بلوچستان میں ایک ایسا چینج دیکھیں گے جس میں ہو سکتا ہے کہ آپ میں سے بہت سارے لوگ بلوچستان ریلوکیٹ کر رہے ہوں۔ اینڈ آئی نو کہ یہ بات آپ کو بہت آؤٹ دیئر لگے گی، بہت فار فیسٹ لگے گی، بٹ میرا اس کے پیچھے ایک ریشنل ہے، اینڈ آئی تھاٹ آئی ول ڈسکس دیٹ ان دس ویڈیو۔ سو بلوچستان کو جب میں دیکھتا ہوں تو ہسٹوریکلی ظاہر ہے وہاں پر ایک ہم نے دیکھا کہ ڈیولپمنٹ اتنی نہیں ہو سکی، وہاں پہ سیکیورٹی ایشوز رہے تھے۔ جب ہم ڈیولپمنٹ کی بات کرتے ہیں تو ہمیں سمجھنا ہوگا کہ بلوچستان ایک بہت بڑا علاقہ ہے جو کہ اسپارسلی پاپولیٹڈ ہے اور بہت انہاسپٹیبل انوائرمنٹ ہے فار موسٹ پارٹ آف بلوچستان، وچ از وائی وہاں پر پاپولیشن ڈینسٹی اتنی نہیں ہے، ڈیولپمنٹ اتنی نہیں ہے۔ کسی بھی جگہ کو آپ نے ڈیولپ کرنا ہوتا ہے تو آپ کو فلیٹ لینڈ چاہیے ہوتے ہیں، آپ کو پانی کی اویلیبلٹی چاہیے ہوتی ہے، آپ کو ڈفرنٹ امپورٹنٹ چیزوں سے کنیکٹیوٹی چاہیے ہوتی ہے، چاہے وہ روڈس کی ہو، چاہے وہ انرجی کی ہو، چاہے وہ الیکٹریسٹی کی ہو، جو کہ بلوچستان میں بچھانا بہت ڈیفیکلٹ ہے۔ اگین ٹیرین بہت ڈیفیکلٹ ہے تو کاسٹ آلریڈی اس چیز کی بہت بڑھ جاتی ہے، پھر بہت بڑا علاقہ ہے تو آپ نے اگر ایک ایک ولیج کو بھی کنیکٹ کرنا ہے تو کاسٹ پر کیپیٹا، یعنی کہ ایک بندے کو بجلی یا پانی پہنچانے کی جو کاسٹ ہے ورسز دا سیم کاسٹ اگر ہم سندھ یا پنجاب میں دیکھیں تو وہ بہت زیادہ ہوتی ہے۔ اور جب بھی ایسا ہوتا ہے تو ظاہر ہے کہ ڈفرنٹ جو حکومتیں ہوتی ہیں، اگین میں بہت آبجیکٹیولی اگر بولوں نا، کیونکہ میں بفور پیپل ول کم اینڈ پٹ آن اے ہیڈ کہ نہیں نہیں یہ کنسپریسی ہے، ایکچولی تو جو ہے نا وہاں کے لوگ بڑے کرپٹ ہیں اور دو نمبر ہیں۔ دیکھیں کرپشن دو نمبر ہوگی، پوری دنیا میں ہوتی ہے، لیکن کچھ چیزیں ایک سرٹن وجہ سے، کچھ ریئلٹیز کی وجہ سے ایوالو کرتی ہے۔ جیسے کہ فار ایگزامپل امیرکا جو ہے وہ پورا ایک جیسا نہیں ہے، ایسا نہیں ہے کہ پورے امیرکا یا سارے امیرکنس کے پاس سیم سروسز اویلیبل ہیں یا سیم لیول آف ڈیولپمنٹ ہے۔ ڈفرنٹ ڈفرنٹ اسٹیٹس جو جتنا جتنا ریونیو پروڈیوس کرتی ہیں اس کے حساب سے ان کی ڈیولپمنٹ آپ کے سامنے واضح ہوتی ہے۔ ان فیکٹ جو میجورٹی آپ امیرکا کے اندر دیکھیں گے تو میگا سٹیز جو ایگزسٹ کرتی ہیں، نیو یارک، شکاگو، کیلیفورنیا، وہ اسی وجہ سے ہیں کیونکہ کنسولیڈیٹ ہوتی ہے اکنامک اپرچونیٹی اور ڈیولپمنٹ۔ اور پھر جیسے جیسے آپ باہر جاتے ہیں، انفیکٹ اگر آپ الاسکا چلے جائیں فار ایگزامپل، تو وہاں پر وہ اتنا دور ہے، اتنا بڑا ہے، اتنا اسپارسلی پاپولیٹڈ ہے کہ الاسکا کے اندر آپ کو کیلیفورنیا جیسا کوئی انفراسٹرکچر نہیں ملے گا۔ اسی طریقے سے بلوچستان میں جب ہم دیکھتے ہیں تو جب بھی ڈفرنٹ حکومتیں تھیں، انہوں نے جب انویسٹ کرنا تھا تو ظاہر ہے وہ ہمیشہ اس جگہ پہ انویسٹ کریں گے جہاں پہ میکسیمم لوگ بینیفٹ کر سکیں ود وٹ ایور لٹل ریسورس دیٹ یو ہیو، اینڈ وی نو دیٹ پاکستان از اے ریسورس پوئر کنٹری۔ سو جو نمبر ون چیز ہم نے بلوچستان کی دیکھنی تھی وہ یہ دیکھنی تھی کہ یار وہاں پر اکنامک اپرچونیٹی کس طرح بنائی جا سکتی ہے، وہاں پر سے کیا ایسا کیا جا سکتا ہے کہ بلوچستان کین بگن ٹو جنریٹ ریونیو۔ ایگریکلچر نہیں ہو سکتا، نارتھن بلوچستان میں ہو سکتا ہے کوئٹہ والی سائڈ کے اوپر، لیکن جیسے جیسے آپ ساؤتھ میں جاتے ہیں، سینٹر میں جاتے ہیں اور ساؤتھ میں جاتے ہیں، تو وہاں پر وہ اگین لائک آئی سیڈ بڑا انہاسپٹیبل انوائرمنٹ ہے۔ لیکن ریسنٹلی میں نے دیکھا کہ 3 ایسی انٹرسٹنگ چیزیں آ رہی ہیں جو کہ صرف پاکستان کی لوکل نہیں ہیں، وہ ایسی ہیں جس سے ریجن کنیکٹ ہوتا ہے، اینڈ ان سم کیسز پوری دنیا کو افیکٹ ہوتا ہے، اور ان سم ویز وہاں پر اب گورنمنٹ کا اور ریجنل پاورز کا فوکس آنا شروع ہو گیا ہے، اور ان سم کیسز ریجنل پاورز کے لیے وہ اب ایک انایویٹیبلٹی ہو گئی ہے، وچ از وائی آئی بلیو کہ اگلے 5 سال کے اندر جو چینجز میں ایکسپیکٹ کر رہا ہوں اب ہوں گی ہوں گی ون وے اور دی ادر۔ اس میں چیزیں اپ اینڈ ڈاؤن ہوں، تھوڑے سے پٹاخے زیادہ پھٹیں، تھوڑے سے پٹاخے کم ہو جائیں، اپنی جو پوری سچویشن ہے وہ ایک ریزولوشن پہ پہنچے گی اور پھر ایونچولی ہم اس کا آؤٹ کم جنریٹ ہوتے دیکھیں گے۔ تو سب سے پہلی چیز بلوچستان کی، آپ سب نے سنا ہوگا، بچپن سے ہم سنتے آ رہے ہیں بلوچستان میں بہت زیادہ منرلز ہیں، بہت زیادہ منرل ویلتھ ہے۔ اب وہ کتنی زیادہ ہے، لاسٹ ایئر 2023 کے اندر پاکستان میں ایک فیڈرل گورنمنٹ نے ایک پورا کانفرنس ارینج کرائی تھی بلوچستان کے منرلز کے اوپر، جہاں پر یہ نمبر انہوں نے کوٹ کیا جو کہ اگین ایک کنزرویٹو فگر ہے، کیونکہ بلوچستان میں کوئی ایکسٹینسولی کوئی سروے ہوا نہیں ہے جو کہ ہمیں بتا سکے کہ کس کوانٹٹی اور کس لیول کے منرل ڈپازٹس اویلیبل ہیں، بٹ جو آلریڈی چیک ہو چکے ہیں، جو ایسٹیمیٹس نکالے جا چکے ہیں، وہ کہتے ہیں کہ $6 trillion ورتھ، ٹوڈیز ورتھ آف منرلز وہاں پر موجود ہیں، جس میں گولڈ بھی ہے، کاپر بھی ہے، سلور بھی ہے، اگر ہم سینڈک کی بات کریں آئرن بھی ہے، اور یہ تو موٹے موٹے اچھے امپورٹنٹ سیکسی قسم کے منرلز ہیں نا۔ اگر ہم دوسرے لیس انٹرسٹنگ منرلز کی بات کریں تو کرومائٹ بہت زیادہ وہاں پر ہے، فلورائڈ وہاں پر ہے، پرٹیکولرلی ریئر ارتھ منرلز بلوچستان میں پائے جاتے ہیں، جو کہ اب جو آپ کا رینیویبل انرجی کا فیوچر ہم دیکھ رہے ہیں، جس میں بیٹری پروڈکشن کے اندر اور بہت ساری چیزوں کے اندر یہ منرلز بہت امپورٹنٹ ہیں اور بہت زیادہ ویلیویبل ہیں، اور آنے والے دنوں میں ان کی ڈیمانڈ اور بہت زیادہ بڑھے گی۔ اب ہم نے سنا تھا کہ ارلی 2000s میں گورنمنٹ آف پاکستان نے ایک انٹرنیشنل کمپنی کو اس مائن کا ٹھیکہ دیا تھا، جو کہ افتخار چودھری صاحب جو کہ چیف جسٹس تھے، انہوں نے 100 موٹو لے کے وہ ٹھیکہ کینسل کر دیا تھا، جس کے بعد یہ کمپنی انٹرنیشنل کورٹ آف جسٹس میں چلی گئی تھی، انٹرنیشنل آربیٹریشن کورٹ میں, ون آف دوز, یو کین چیک دیٹ آؤٹ. بٹ اس میں چلی گئی, وہاں پر پاکستان ہار گیا اور $6 بلین کا فائن لگ گیا تھا 2020 میں پاکستان کے اوپر. پھر اس کے بعد پاکستانی گورنمنٹ نے آؤٹ آف کورٹ سیٹلمنٹ کی اور وہ $6 بلین کا فائن ختم ہوا, اور پھر ایک نیا معاہدہ ہوا جس میں بیرک گولڈ نامی کمپنی اب یہ پروجیکٹ کر رہی ہے. 50% شیئر ان کا ہے, 25% شیئر گورنمنٹ آف بلوچستان کا ہے, اور 25% شیئر جو ہے وہ پاکستان کی جو اسٹیٹ اونڈ انٹرپرائزز ہیں, جیسا کہ او جی ڈی سی ایل ہے, ان کے پاس شیئرز ہیں. اور یہی جو اسٹیٹ اونڈ انٹرپرائزز ہیں, ان کے شیئرز ریسنٹلی فیڈرل گورنمنٹ جو ہے وہ سعودی انویسٹمنٹ گروپ کو بیچنا چاہ رہی تھی, اور اس کے اوپر بات بھی ہو رہی ہے کہ پوٹینشلی سعودیز مائٹ انویسٹ ان دس پروجیکٹ ایز ویل. اب یہ پروجیکٹ بہت سیریسلی پرسو ہو رہا ہے, اس کے اوپر کام ہو رہا ہے, اور اگلے 5 سال میں اس کے اوپر اوور $3 بلین کی انویسٹمنٹ ہوگی, جو کہ اکراس اٹس لائف ٹائم رفلی اراؤنڈ $9 بلین تک کی انویسٹمنٹ ہوگی. ظاہر ہے یہ $9 بلین آپ کو کیش میں نہیں ملے گا, اس میں ڈیولپمنٹ ہوگی, روڈیں بنیں گی, کیونکہ یہ بہت ایک ریموٹ علاقہ ہے جہاں پر یہ ہو رہا ہے. تو اس میں ظاہر ہے آپ نے پوری ایک فیکٹریاں بھی لگانی ہیں, کیونکہ یہ بہت سارا مٹیریل ہوتا ہے. اس میں ایسا نہیں ہوتا کہ آپ ٹوکٹا کے کرتے ہیں گولڈ نکال لیتے ہیں, وہ بیسیکلی مکسڈ آتا ہے, مکس فارم سے وہ فاؤنڈری میں جاتا ہے, فاؤنڈری میں وہ پروسیس ہوتا ہے, پروسیس ہو کے جو فائنلی منرل نکلتا ہے, چاہے کاپر ہو یا گولڈ ہو, پھر وہ ایونچولی ٹرانسپورٹ ہو کے ایکسپورٹ ہوتا ہے. تو وہ یہ جو تمام چیزیں آپ نے اسٹیبلش کرنی ہیں, جو مشینری آنی ہے, جو سارا کچھ ہونا ہے, اس کے اوپر انویسٹمنٹ ہوگی. اور پھر بیرک گولڈ کے مطابق 2028 میں پروڈکشن اسٹارٹ ہوگی, جو کہ رفلی اراؤنڈ $2 بلین ورتھ آف ریونیو سالانہ جنریٹ کرے گی. اچھا, اب اس میں یاد رکھیے گا, یہ جو ریونیو کی میں بات کر رہا ہوں نا, یہ نہیں ہے کہ بس یہ پیسہ ہے اور یہ جیبوں میں چلا جائے گا. اس میں سے بہت ساری کاسٹ ہوگی, بہت سارے لوگ ہائر ہوں گے. تو ظاہر ہے کہ اس میں جو گورنمنٹ آف پاکستان ہے یا گورنمنٹ آف بلوچستان ہے, ان کو آخر میں کتنا پیسہ ملتا ہے وہ اس کی پروفیٹیبلٹی پہ ڈیپینڈ کرے گا, کہ اس کی کاسٹ آف ایکسٹریکشن کتنی ہے, پروسیسنگ کتنی ہے, اور اس کے بعد پھر بیچنے کے بعد کتنی پروفیٹیبلٹی آئی جو کہ گورنمنٹ آف بلوچستان اور گورنمنٹ آف پاکستان کو ملے گی. لیکن اس طرح کا جب بھی پروجیکٹ ہوتا ہے, اس میں بہت سارے اور بینیفٹس ہوتے ہیں, جیسا کہ بہت سارے لوگ وہاں پہ امپلائے ہوں گے, بہت ساری ڈیولپمنٹ ہوگی وہاں پر, جو لوگ وہاں پہ امپلائڈ ہوں گے بالکل سمجھ لیں ایچ پہ ہے, جو پاکستان کی بلوچستان کی چونچ نہیں نکلی ہوئی ہوتی, بالکل اس کے کونے پہ ہے, رائٹ نیکسٹ ٹو ایران ایک طرف ہے اور افغانستان دوسری طرف ہے, اور وہاں سے ظاہر ہے بہت ریموٹ علاقہ ہے, تو وہاں سے آپ کو ایک انفراسٹرکچر بچھانا ہے اس کو ایکسپورٹ کرنے کے لیے. اگر آپ گوادر سے کرتے ہیں یا کراچی سے کرتے ہیں تو روڈیں بچھیں گی, ہو سکتا ہے پوٹینشلی ایک ریلوے ٹریک بچھے وہاں پر, اور اسی کے ساتھ انرجی کی پروویژن آپ کو چاہیے ہے, آپ کو واٹر کی پروویژن چاہیے, تو وہ ساری ڈیولپمنٹ ہوگی, اس کے اوپر بھی کاسٹ لگے گی, جس میں بیسیکلی جو آپ کا ایک ریونیو کی رننگ کاسٹ ہوتی ہے آپریشنس کی, وہ پاکستان میں لگ رہی ہوگی, جس سے ہمارے لوگوں کو فائدہ ہو رہا ہوگا. پھر دوسرا, اس میں جب فاؤنڈری اپ اینڈ رننگ ہو جائے گی تو وہ بہت زیادہ الیکٹریسٹی یوز کرتی ہے, جس سے ظاہر ہے آپ کو پتا ہے کہ پاکستان میں جو الیکٹریسٹی کا کرائسس ہے, اس میں ایک میجر مسئلہ یہ ہے کہ ہمارے پاس الیکٹریسٹی کو انڈسٹری یوز ہی نہیں کرتی اور ہماری کیپیسٹی پیمنٹ لگتی ہے. تو جب اس طرح کی ایک انرجی انٹینسو مائن اور اس کے اراؤنڈ ایک فاؤنڈری بنے گی, تو وہ آپ کی ایکسیس انرجی استعمال کرے گی اور اوور آل آپ کی ڈیمانڈ بڑھے گی, جس سے کیپیسٹی پیمنٹ کم ہوگی. اب اس پہ کافی لوگ کہتے ہیں کہ یہ تو پچھلے 20 سال سے چل رہا ہے, اب کیوں آپ کو لگتا ہے کہ سیریسلی اس کے اوپر کام ہوگا؟ کیونکہ ہم مار کھا چکے ہیں ایک دفعہ, ہم نے پہلے اس کے اوپر ڈاما ڈول ہوئے, پروجیکٹ کو نہیں کر سکے صحیح طریقے سے, تو ہمیں $6 بلین کا فائن لگا تھا. تو گورنمنٹ آف پاکستان از ویری سیریس, ان کو پتا ہے, کیونکہ جو دوسری کمپنی ہے دے ناٹ پلینگ اراؤنڈ, انہوں نے کام کرنا ہے, مال ایکسپورٹ کرنا ہے, پیسے کمانے, تو دے ڈونٹ ہیو ٹائم ٹو ویسٹ. جیسے کہ ہم پاکستانیوں کو شوق ہے ٹائم ویسٹ کرنے کا, ایک تو وہ پیچھے لگے ہوئے ہیں, دوسرا گورنمنٹ آف پاکستان کو بہت سیریسلی اب یہ بات سمجھ آ گئی ہے کہ ہمارا فیوچر اب ایکسپورٹ کے اندر ہے, ہم نے ڈالر کمانے ہیں, ڈالر کمائے بغیر کام نہیں ہو سکتا. اور مائننگ کی جب ہم بات کرتے ہیں, تو دیٹ از ان اے لاٹ آف ویز دا ایزیسٹ وے فار اینی گورنمنٹ ٹو میک منی, کیونکہ اس میں نہ آپ کی ایکسپرٹیز لگ رہی ہوتی ہے, نہ آپ کا پیسہ لگ رہا ہوتا ہے. دنیا کی بڑی کمپنیز ہوتی ہیں, وہی آتی ہیں, وہ آ کے اپنے ایکسپرٹس لے کر آتی ہیں, وہی آ کے اپنا پیسہ لگاتی ہیں, اور ایونچولی وہ اس پورے ریجن کو اور اس پوری انڈسٹری کو ڈیولپ بھی کر جاتی ہیں. یہ کوئی انوکھی بات نہیں ہے, اس کے اوپر کافی لوگ یہ کہہ سکتے ہیں کہ یار ہمیں کیا ضرورت ہے باہر کی کمپنیز کی, ہم خود کر لیں, ہمارے پاس یہ ایکسپرٹیز نہیں ہے, نہ ہمارے پاس یہ ٹیلنٹ ہے, نہ ہمارے پاس اتنے پیسے ہیں. مطلب اس کے لیے جو آپ کو مشینس چاہیے, جو فاؤنڈریز چاہیے, وہ اتنی بڑی ہوتی ہیں, اس کے اوپر اتنا اگین $3 بلین کی انویسٹمنٹ ہم کر ہی نہیں سکتے, ہماری اتنی اوقات ہی نہیں ہے. اور یہ کوئی انوکھی بات نہیں ہے, اگر ہم مڈل ایسٹ میں بھی جائیں جہاں پہ آئل نکلا تھا, تو سب سے پہلے وہاں پر باہر کی ڈفرنٹ کمپنیز آئی تھیں جنہوں نے آئل نکالنا شروع کیا تھا. اوور ٹائم یس وہ کیپیبلٹی ڈیولپ ہو گئی, اینڈ اے لاٹ آف دا کنٹریز دین اسٹارٹیڈ ٹو ایکسپینڈ دیئر اون کمپنیز, جیسا کہ سعودی میں سعودی ارامکو ہے. لیکن سعودی ارامکو بھی اوریجنلی عربین امیریکن کمپنی تھی, ایک امیریکن کمپنی تھی جس نے آ کے یہاں پہ سعودیوں کے ساتھ پارٹنرشپ کر کے آئل نکالنا شروع کیا تھا. تو یہ نارمل سی بات ہے, بٹ جنرلی اس طرح کی جو ڈیل ہوتی ہے دیٹ کک اسٹارٹس این انڈسٹری اینڈ این اکانمی ان ریجنز لائک دیز. اور جو پہلا پروجیکٹ ہوتا ہے نا, وہ ہمیشہ سب سے مشکل ہوتا ہے, کیونکہ میں نے آپ کو جیسے پہلے بتایا کہ ڈیولپمنٹ نہیں ہوئی بھی ہوتی, تو آپ کو صرف یہ نہیں ہوتا کہ یار آپ ہیلی کاپٹر سے گئے, آپ نے کہا یار وہاں پہ مائن اچھی ہے, وہاں سے میں مال نکال لوں گا. آپ نے جب مال نکالنا ہے تو اس کے لیے آپ کو بہت سارا پانی چاہیے, وہ کہاں سے آئے گا, آپ کو بجلی چاہیے, وہ کہاں سے آئے گی, آپ کو جب مال نکل گیا, پروسیس ہو گیا, تو اس کو ایکسپورٹ کس طرح کرنا ہے, وہ سارے کے سارے کے لیے پہلا بندہ ہمیشہ ڈیولپمنٹ کرے گا, اور وہ انفراسٹرکچر بچھائے گا जिसके बाद दूसरा तीसरा पांचवा छठा जो है ना वो उसके लिए आसानी हो जाती है क्योंकि वो इंफ्रास्ट्रक्चर ऑलरेडी एग्जिस्ट करता है। तो पहले को लाइव रनिंग के बाद उस इंडस्ट्री का टेक ऑफ करना कंपैरेटिवली काफ़ी आसान हो जाता है। एनीवेज, सो व्हाट वी डू नो इज दैट बलूचिस्तान में एक मिनरल पोटेंशियल है, वहाँ पर गवर्नमेंट अब उस पोटेंशियल को सीरियसली टैप करना चाहती है और बहुत सीरियसली उसको परस्यू कर रही है, और आने वाले वक्त में आप देखेंगे कि बलूचिस्तान के अंदर जो है वो अब हम मिनरल माइनिंग रिलेटेड छोटे टाउन्स डेवलप होते देखेंगे जो कि इवेंचुअली फीड करेंगे टू बिगर टाउन्स लाइक क्वेटा और पोटेंशियली गवादर। अच्छा, ये जो दूसरा रीजन है ना ये ज़्यादा इंपॉर्टेंट है और थोड़ा सा ज़्यादा कॉम्प्लेक्स है, बट बेसिकली पाकिस्तान में मैं काफ़ी लोगों से बात करता हूँ तो उनको सीपेक की ट्रूली समझ नहीं आती। उनको लगता है यार एक रोड का नेटवर्क है, बस बन गया तो बन गया, मतलब हमने उसके अराउंड कुछ कर सकते थे तो कर लेते, चाइनीज़ ने तो अपना पैसा लगाना था, डेट ट्रैप करना था। ये अगेन वेस्ट के टॉकिंग पॉइंट्स हैं कि यार चाइना ने तो बस डेट ट्रैप करना था तो आपको पैसे दे दिए कि यार आप खिलौने लगा लो। ऐसा एक्चुअली नहीं था, इसके पीछे पूरी स्ट्रैटेजी थी जो आपने सुना होगा, सिल्क रूट की स्ट्रैटेजी थी। बट बियॉन्ड द सिल्क रूट स्ट्रैटेजी इसके पीछे एक जियोपॉलिटिक्स की स्ट्रैटेजी थी जिसमें चाइना ने जो लेट 2020s हैं उसमें कुछ देखा था, कुछ समझा था, जिसकी वजह से उन्होंने ये पूरी इन्वेस्टमेंट की थी। अब आपको ऑलरेडी पता होगा कि दुनिया में इस वक्त एक ग्रेट पावर कॉम्पिटिशन चल रहा है, रशिया और US के दरमियान चल रहा है, चाइना और US के दरमियान चल रहा है, जिसमें हमने देखा कि रशिया के ऊपर सैंक्शंस लगा दी गई, चाइना के ऊपर ट्रेड बैरियर्स पहले लगाए गए ट्रंप के टाइम पे, फिर मोस्ट रिसेंटली डिफरेंट कंपनीज को सैंक्शन करना शुरू कर दिया, बल्कि बहुत रिसेंटली सुना कि पाकिस्तान की जो बैलिस्टिक मिसाइल्स की जो कंपोनेंट्स हैं वो कुछ चाइनीज़ कंपनीज प्रोवाइड कर रही थी तो उनके ऊपर सैंक्शन कर दिया। हालांकि हमें कुछ नहीं बोला लेकिन चाइनीज़ के ऊपर अमेरिका ने सैंक्शंस लगा दी, जो कि अगेन एक बहुत इंटरेस्टिंग न्यूज़ थी। अभी छोटी छोटी जब न्यूज़ बहुत सारी हो रही होती है ना तो आपने इसको डॉट कनेक्टिंग करनी होती है और आपने एक बिगर पिक्चर बनानी होती है कि ये किस तरफ मामला जा रहा है। अब इस वक्त हो ये रहा है कि चाइनीज़ इकोनॉमी इज़ नाउ रेडी टू ओवरटेक द अमेरिकन इकोनॉमी, वो बहुत तेज़ी से ग्रो कर रही है और अमेरिकन को बहुत बड़ा खदशा है कि अगर चाइना इसी तरह चलता रहा और उनको रेन इन नहीं किया गया तो फिर चाइना दुनिया की सबसे बड़ी मार्केट बन जाएगा, दुनिया की सबसे बड़ी इकोनॉमी बन जाएगा, और जो सबसे बड़ी इकोनॉमी होता है, जो इलाके का सबसे बड़ा बाबू होता है, वो फिर इवेंचुअली डिफाइन करता है कि दुनिया का निज़ाम कैसा होगा, दुनिया में राइट एंड रॉन्ग क्या है। अगेन पावर सारी वो ड्राइव करता है। और ये प्रोजेक्शंस बहुत अर्सा पहले ऑलरेडी आ गई हुई थी कि अराउंड मिड 2020s या लेट 2020s के अंदर चाइना विल ओवरटेक दी अमेरिकन इकोनॉमी, और उसकी वजह से चाइना ने बहुत अरसा पहले ऑलरेडी ये दिमाग में बना लिया हुआ था कि US नेवी जो कि बहुत स्ट्रांग है, जो पूरी दुनिया में पाई जाती है फॉर सिक्योरिटी रीजंस, वो एक्चुअली सिक्योरिटी रीजंस की वजह से नहीं है, वो ग्लोबल ट्रेड को कंट्रोल करती है। और जहां पर अगर चाइना ने अमेरिका को थोड़ी सी भी आंखें दिखाने की कोशिश की तो वहां पर अमेरिका चाइना का ट्रेड चोक करना शुरू कर देगा। अब चाइना का ट्रेड जो मेजोरिटी है ना, अगर आप चाइना का ओवरऑल मैप देखेंगे तो चाइना की सारी प्रोडक्शन, चाइना की सारी इकोनॉमिक्स जो है वो ईस्ट पर ड्राइव होती है, जो पूरी एक पट्टी है उनकी टूवर्ड्स द साउथ चाइना सी, जहाँ पर उनके सारे बड़े शहर हैं, वहीं पे सारी डेवलपमेंट होती है और वहीं से शिप्स में माल डाल के पूरी दुनिया में एक्सपोर्ट होता है। अब पिछले 10 सालों के अंदर चाइना ने एक पूरा रूट बनाया जिसमें लैंड के थ्रू होते हुए रशिया, सेंट्रल एशिया के थ्रू होते हुए वो यूरोप, रेलवे के थ्रू माल पहुंचाना शुरू हो गया। इसी तरीके से उन्होंने एक और रूट निकाला जो कि सीपेक की मद में गवादर से होता हुआ मिडल ईस्ट और अफ्रीका की तरफ निकलता है। अब हम जियोपॉलिटिकल चेंजेस जो देख रहे हैं, एक तो जो बहुत इंटरेस्टिंग था वो यमन का ब्लॉकेड था, अगर आपने देखा हो, जो उन्होंने इसराइल की तरफ किया था कि कोई भी कंपनी अपना माल उनके थ्रू होते हुए इसराइल तक नहीं पहुंचा सकती। और फिर हमने देखा कि एक अल्टरनेट रूट बहुत क्विकली डेवलप हुआ क्योंकि वहाँ पे हालात ख़राब थे, तो बहुत क्विकली एक अल्टरनेट रूट बना जिसमें माल UAE से होता हुआ, सऊदी से होता हुआ, इवेंचुअली इसराइल बाय लैंड जाना शुरू हुआ। और ये जो फ्रेमवर्क है ना जिसमें बेसिकली यमनी जो भी कर रहे हैं वो खुद नहीं कर रहे, उसके पीछे एक पूरी जो अगेन अदर साइड इन्वॉल्व है जो कि अमेरिका और इसराइल का ट्रेड चोक कर रही है। इसी तरीके से आने वाले वक्त में आप पोटेंशियली देखेंगे कि साउथ चाइना सी में कोई फड्डा शुरू हो गया, ताइवान के साथ कोई फड्डा हो गया जिसके ऊपर एक कोलिशन बन गई और फिर बेसिकली अपने पटाखे फाड़ने उस एरिया के अंदर और वहाँ पे कार्गो वेसल्स जाना बंद हो जाएंगी। और जब कार्गो वेसल्स जाना बंद हो जाएंगी तो माल निकलना बंद हो जाएगा, जब माल निकलना बंद हो जाएगा तो चाइना की एक्सपोर्ट्स भी सफ़र करेंगी और चाइना की इम्पोर्ट्स भी सफ़र करेंगी। जाहिर है चाइना जो भी बनाता है उसके लिए उसको रॉ मटेरियल चाहिए होता है, उसके लिए उसको एनर्जी चाहिए होती है, और फिर जब वो बन जाता है तो उसने पूरी दुनिया में उसको भेजना होता है किश्तियों के थ्रू। और जैसे जैसे हम देख रहे हैं कि कशीदगी बढ़ेगी वैसे वैसे एक जो मेजर कंपोनेंट है, अगेन बहुत सारे थिंक टैंक्स इसके ऊपर बात कर चुके हैं, बहुत सारे डिफरेंट इसके ऊपर पेपर्स आ चुके हैं कि आने वाले वक्त में एक जो मेजर कार्ड जो कि यूज़ करना ही करना है US ने, वो ये है कि साउथ चाइना सी में चाइना की ट्रेड को चोक करना है। और उसके रिस्पॉन्स में चाइना ने ये सीपेक बनाया है जिसमें आने वाले वक्त में अगेन एज एन इनएविटेबिलिटी मैं देख रहा हूँ क्योंकि US के पास ज़्यादा कोई कार्ड्स रह नहीं गए, वो एस्केलेशन लेडर पे ऊपर जाएंगे और फिर हम देखेंगे कि चाइना का ایسٹ کی سائٹ پہ حالات خراب ہوئے اور وہاں سے ٹریڈ ایونچولی چوک ہونا شروع ہو جائے گی، جس کی وجہ سے جس طرح ہم نے اسرائیل کے کیس میں دیکھا کہ جیسے ہی ایک جگہ پہ ٹریڈ چوک ہوتی ہے تو آلٹرنیٹ روٹ آباد ہونا شروع ہو جاتا ہے۔ تو وہاں پر آپ سی پیک کی ٹرو امپورٹنس دیکھیں گے، کیونکہ ایک رات وہاں پہ اگر مال آنا بند ہو گیا یا مال جانا بند ہو گیا ہے تو سڈنلی اب لوگوں نے تو مال بنایا ہوا ہے، انہوں نے تو بیچنا ہے، کسٹمر بیٹھا ہے افریقہ میں بیٹھا ہے، مڈل ایسٹ میں بیٹھا ہے، یورپ میں بیٹھا ہے، تو پھر وہ کالیں گھمائیں گے کہ یار آلٹرنیٹ کیا ہے، اور پھر آلٹرنیٹ میں آپ دیکھیں گے کہ سڈنلی کانٹریکٹس آنا شروع ہوں گے، ٹرکس آنا شروع ہوں گے اور مال موو ہونا شروع ہوگا۔ تو چائنا نے جب سی پیک بنایا تھا نا تو چائنا نے کچھ سوچ کے بنایا تھا، وہ انہوں نے ایسے نہیں بنا لیا تھا کہ یار $50 ارب ہم اس کے اوپر لگا رہے ہیں اور اس میں ہو گیا تو ہو گیا، نہیں ہوا تو بھاڑ میں گیا۔ ان کو پتا ہے کہ ایونچولی انہوں نے یہاں سے ٹریڈ کرنی ہے اور اس ٹریڈ سے انہوں نے وہ $50 ارب اپنے واپس نکلوانے ہیں، جس کی وجہ سے آپ دیکھتے ہیں کہ وہ سکون میں بیٹھے ہیں، وہ خاموشی سے بیٹھے ہوئے ہیں، وہ اتنا تنگ بھی نہیں کرتے، حالانکہ ان کی آئی پی پیز پاکستان میں لگے ہوئے ہیں، ہم ان کے پیسے ان کو واپس نہیں دے رہے، ہم ہر سال ان کا جو لون ہے وہ رول اوور کر جاتے ہیں، لیکن ان کو چونکہ ان کو پتہ ہے کہ اس پورے روٹ کی یوٹیلیٹی کیا ہے تو وہ ابھی خاموشی سے بیٹھے ہوئے ہیں اور پیشنٹلی برداشت کر رہے ہیں۔ لیکن میرے اوپینین میں جو یورپ کی ٹریڈ ہے وہ ایونچولی وہ لینڈ روٹ سے، ریل روٹ سے اوپر سے کریں گے، جو مڈل ایسٹ اور افریقہ کی ٹریڈ ہے وہ لوگ گوادر کے تھرو کریں گے اگلے 3-4 سال میں، دیٹس این انیویٹیبلٹی۔ اب یہ ٹریڈ جو ہے وہ بڑی امپورٹنٹ ہے، میں آپ کو کچھ نمبرز اگر دوں، چائنا نے 2022 میں $3.7 trillion کا مال ایکسپورٹ کیا تھا اور $2.7 trillion کا مال امپورٹ کیا تھا۔ اس کا یہ مطلب نہیں ہے کہ یہ سارا مال پاکستان سے ہو کے گزرنا شروع ہو جائے گا، بٹ اس میں ایک سبسٹینشل چنک بھی اگر پاکستان میں آ جاتا ہے، میں کہتا ہوں 10% بھی پاکستان میں آ جاتا ہے، تو آپ کے پاس جو ٹرانزٹ ہے اس ٹرانزٹ کے اوپر آپ کے پاس ٹھیک ٹھاک ریونیو جنریٹ ہوگا، کیونکہ وہ مال پہلے آپ نے کاشگر سے گوادر تک موو کرنا ہے، پھر جو آپ کا پورٹ اٹ سیلف ہے وہاں پر ہزاروں جابس نکلیں گی جسٹ ٹو ہینڈل آل آف دیٹ مٹیریل۔ تو ٹریڈ پرسنلی آئی سی دیٹ ایز این انیویٹیبلٹی، ناٹ بیکاز آف پاکستان اور بلوچستان بٹ بیکاز آف ریجنل ڈائنامکس، کہ اس کے علاوہ کوئی اور چارہ ہے ہی نہیں اور یہ ایونچولی ہونا ہی ہونا ہے۔ اب یہ وہی والی بات ہے کہ ہم لوگ وین ول وی پٹ آر ہاؤس ان آرڈر، کہ ہم اس پوائنٹ پہ جب یہ ایونچولی پوائنٹ ریچ ہوگا اور چائنا کی مجبوری بن جائیں گے ہم، تو اس وقت کیا ہم ریڈی ہوں گے، ہمارا ٹیلنٹ ٹرینڈ ہوگا، ہماری انرجی، ہمارا انفراسٹرکچر کیا ریڈی ہوگا اس چیز کو کوئکلی اسکیل کرنے پہ یا نہیں، وہ ظاہر دیکھنے والی بات ہے۔ دوسرا آپ نے سنا ہوگا کہ سعودی عرب جو ہے وہ ایک $10 ارب کی آئل ریفائنری بنانا چاہ رہے ہیں پاکستان کے اندر۔ اب ظاہر سوال آتا ہے، سر کھجاتا ہے بندہ کہ $10 ارب تو سر ہمارے تو ریزروز میں نہیں ہے، جتنا وہ پیسہ انویسٹ کر کے ایک ریفائنری بنانا چاہتے ہیں، 10 ارب سے ظاہر ہے وہ مال بیچیں گے بھی، تو مطلب ان کو کیا فائدہ ہو رہا ہے کہ ایک اتنی بڑی ریفائنری بنا کے وہ یہاں پہ رکھ لیں۔ تو وہ جو ریفائنری ہے وہ آپ کے لیے نہیں بنا رہے، وہ اس 10 ارب سے آپ کو پٹرول نہیں بنا کے بیچیں گے، وہ بیسیکلی چائنا کے لیے بنا رہے ہیں، اگین ایز این آلٹرنیٹیو، کیونکہ چائنا بہت زیادہ آئل لیتا ہے اور وہ آئل پورا سمندر کے تھرو ہوتا ہوا ایسٹ چائنا تک پہنچتا ہے، تو وہی آئل سمندر سے ڈائریکٹ سعودی سے پاکستان، پاکستان میں آئل ریفائنری سے ریفائن ہوگا، پائپ لائنس یا ٹرکس کے تھرو ہوتا ہوا ڈائریکٹلی لینڈ کے تھرو چائنا تک پہنچ جائے گا۔ تو جو ان کی انرجی ریکوائرمنٹ ہے جو کہ بہت ٹھیک ٹھاک ہے، وہ اس آئل ریفائنری سے پوری ہوگی، اگین اس آئل ریفائنری میں جابس پروڈیوس ہوں گی، اس آئل کی جو ڈسٹریبیوشن ہے، جو ٹرانسپورٹ ہے، اس سے جابس پروڈیوس ہوں گی۔ تو خیر اوور آل جس طرح سے میں دیکھ رہا ہوں، اگین آئی کوڈ بی کمپلیٹلی رانگ، بٹ آئی ایم جسٹ ریڈنگ آل آف دیز ڈفرنٹ انڈیکیٹرس کہ جی ہوا بھی پہ بین لگ گیا، سلیکون چپس کے اوپر کیا پالیٹکس چل رہی ہے، کس طریقے سے ڈفرنٹ ڈفرنٹ کمپنیز کے اوپر سینکشن لگانے کی بات ہو رہی ہے، ایون جو موسٹ ریسنٹ وزٹ تھا لاسٹ ویک اینٹنی بلنکن کا، جو سیکرٹری آف اسٹیٹ ہیں یو ایس کے، اس کے بعد انہوں نے کہا کہ جی اگر چائنا جو ہے وہ اپنی سپورٹ نہیں چھوڑے گا رشینس کو تو ہم ان کے اوپر سینکشنز لگائیں گے، جو کہ میرے اسکوپ میں ایک بہانہ ہے کہ رشیا والا ایک ڈرامہ آپ نے ڈالنا ہے، بیسیکلی آپ نے سینکشن کرنا ہے چائنا کو بیکاز آپ کے پاس کوئی اور اپرچونیٹی رہنی گئی ہے، تو آپ ڈفرنٹ ڈفرنٹ بہانے ڈھونڈ رہے ہیں اس وقت، کیونکہ آپ فری ورلڈ تھے، آپ جو ہے وہ لبرل ورلڈ آرڈر کے اندر اوپن ٹریڈ گلوبلائزیشن کی بات کرتے تھے، اب آپ کمپیٹ نہیں کر پا رہے چائنا کے ساتھ۔ تو پہلے وہ یلن صاحبہ آئی تھیں، انہوں نے کہا کہ جی چائنا کی اوور کیپیسٹی ہے، چائنا اوور پروڈیوس کر رہا ہے جس کی وجہ سے پرائسز گر رہی ہیں اور ہم کمپیٹ نہیں کر پا رہے۔ بھائی آپ سیدھا سیدھا بولے کہ آپ کمپیٹ نہیں کر سکتے، آپ کے لوگ جو ہیں وہ عیاش ہو گئے ہیں، ان کو فیکٹریوں میں کام نہیں کرنا، چائنیز آر آؤٹ کمپیٹنگ یو، دے ہیو بیٹر انفراسٹرکچر، دے آر میکنگ چیپر پروڈکٹس۔ تو اس کے آؤٹ کم میں جو ایج اولڈ طریقہ ہوتا ہے کہ آپ ڈفرنٹ ڈفرنٹ ٹریڈ بیریئرس لگا دیتے ہیں، ٹیکسز لگا دیتے ہیں، سینکشنز لگا دیتے ہیں کسی طریقے سے ٹریڈ روکنے کے لیے، کیونکہ یاد رکھیں امریکہ نیٹ امپورٹر ہے، مطلب کہ امریکہ جتنا ایکسپورٹ کرتا ہے پوری دنیا میں اس سے کئی زیادہ امپورٹ کرتا ہے ہر سال، اور ان کا کرنٹ اکاؤنٹ ڈیفیسٹ بہت کریزی ہے، وہ تو صرف اور صرف ڈالر پرنٹ کر کر کے وہ اس کو بچا رہے ہیں، اور چائنا نیٹ ایکسپورٹر ہے، مطلب وہ ہر سال اپ ٹو $1 trillion جو ہیں ایکسٹرا ان کے پاس آیا ہوا ہوتا ہے کیش، جو کہ وہ یا تو انہوں نے کیش ریزروس میں پارک کیا ہوا ہوتا ہے یا اس سے جاتے ہیں جا کے پوری دنیا میں وہ ایسٹس وغیرہ خرید کے اس کو ڈائیورسفائی کر رہے ہیں۔ خیر یہ ایک بڑا ٹاپک ہے کہ امریکہ چائنا کے درمیان کیا ہو رہا ہے، ویل گیٹ ان ٹو دیٹ ان اندر ویڈیو، بٹ چائنا और चाइना और यूएस की जो पॉलिटिक्स है उसमें मुझे पर्सनली ये लगता है कि आने वाले दिनों के अंदर बलूचिस्तान इज नॉट ए नाइस टू हैव फॉर चाइना, बलूचिस्तान इज एन इनएविटेबिलिटी। फिर इसी के साथ मैंने रिसेंटली मेंशन किया था ईरान पाकिस्तान गैस पाइपलाइन का, उसके ऊपर मल्टीपल टाइम्स ईरान की साइड से भी, मोस्ट रिसेंटली पाकिस्तान की साइड से भी उसके बारे में बात हुई। फिर अमेरिकन ने कहा कि हम सैंक्शन लगा देंगे, उसमें फिर जो ईरानी प्रेजिडेंट आए हुए थे रिसेंटली पाकिस्तान, उन्होंने भी उसका तस्करा किया, फिर पाकिस्तान ने भी उसका तस्करा किया। लेकिन पाकिस्तान जाहिर है इस वक्त क्योंकि वो यूएस का इतना एक शोर है, 3-4 दफ़ा उन्होंने बोला इस ट्रिप के दौरान कि जी अगर आपने पाइपलाइन के ऊपर काम किया तो हम जो है वो सैंक्शंस लगा देंगे। ओवर्टली तो पाकिस्तान इस वक्त उसके ऊपर नहीं काम कर सकता, बट अगेन पाकिस्तान की जो एनर्जी डायनामिक्स हैं, जो मिक्स है, हमारी गैस खत्म हो रही है, 2027 तक लोकल गैस क्लोज टू जीरो हो चुकी होगी, और जो एलएनजी है वो इतनी एक्सपेंसिव है कि आप उसके ऊपर गुजारा नहीं चला सकते। तो एक इनएविटेबिलिटी है, आप आज कर लो ठीक है सैंक्शंस लग जाएंगी नहीं लग जाएंगी क्या हो जाएगा, बट कल को आपको करना ही करना है क्योंकि इकोनॉमिक्स आपको फोर्स करेगी कि आप उधर वो पाइपलाइन डालो और ईरान से सस्ती गैस लो, जो कि सिर्फ आपकी रिक्वायरमेंट नहीं है, जो कि इंडिया की भी रिक्वायरमेंट है। एंड सो ये अगेन इन द नेक्स्ट कपल ऑफ ईयर्स मैं चेंज होता देख रहा हूँ, जिसके अंदर मुझे ये लगता है कि वन वे और दी अदर कोई सोल्यूशन निकाला जाएगा, और हो सकता है कि वो सोल्यूशन जिस तरह से शहबाज शरीफ साहब ने बोला कि जी हम इसका कोई सोल्यूशन निकालेंगे हम अपने पार्टनर से बात करके, जो कि वो बेसिकली कह रहे थे कि हम अमेरिका से बात करेंगे कि यार क्या ऐसा एक नतीजा निकाला जाए जिसमें आप हमें ये अलाउ कर दें और फिर हम आपकी चार और बातें मान लेते हैं। तो मुझे पर्सनली लगता है कि वो सोल्यूशन निकाला जाएगा। अगेन इसका प्रेसिडेंस एग्जिस्ट करता है, रशिया के ऊपर सैंक्शंस लगी थी लेकिन उसके बावजूद इंडिया जो है वो उनसे तेल मंगवाता रहा, ना सिर्फ मंगवाता रहा बल्कि उसी तेल को प्रोसेस करके फिर पूरी दुनिया को भी बेचता रहा, जिसमें वेस्ट को भी उसने ठीक ठाक वो वाला तेल प्रोसेस करके बेचा है मेड इन इंडिया के नाम पर। तो जाहिर है अमेरिकन को पता था और अमेरिका तो डायरेक्ट रशिया से लड़ रहा था, जंग कर रहा था, उसके बावजूद अगर उसने इंडिया को ये अलाउ किया तो देर आर वेज। अगेन जियो पॉलिटिक्स के अंदर ना हमेशा दरमियान के रास्ते निकलते हैं, वो अब देखने को है कि पाकिस्तान उसमें दरमियान का रास्ता क्या निकालता है। बट जहाँ तक पाकिस्तानी गवर्नमेंट की बात है तो अब बहुत सीरियस साइंस उनकी तरफ से मिल रहे हैं कि यार हमने अब इसका कोई ना कोई सोल्यूशन निकालना है, क्योंकि अगेन ये एक इनएविटेबिलिटी हो गई है। अब जो ईरान पाकिस्तान गैस पाइपलाइन है वो भी बलूचिस्तान के थ्रू आती है, उसके लिए भी आपको सिक्योरिटी चाहिए, उसके लिए भी इंश्योर करना है कि वहाँ से वो इंफ्रास्ट्रक्चर प्रॉपरली कनेक्ट हो सके, और इंश्योर करना है कि बलूचिस्तान में इतनी स्टेबिलिटी हो कि ये जो एक मेजर प्रोजेक्ट है, क्योंकि ये तो एक बहुत इजी टारगेट होगा फॉर एनी नॉन स्टेक एक्टर के वो आए और आके यू नो पटाखा फाड़े और पाइपलाइन फाड़े और फिर वहां से नुकसान हो, तो उसके लिए बलूचिस्तान में सिक्योरिटी और सेफ्टी बहुत जरूरी है। अभी जो तीन मैंने आपको मेजर एरियाज बताए ना, अब टेक्निकली ये हैं तो सिर्फ तीन चीजें। आप एक्सपेक्ट कर रहे होंगे कि वीडियो के स्टार्ट में यार ये मुझे 15 चीजें गिनवाएगा कि वहां पर ये भी हो जाएगा और IT भी आ जाएगा और ये भी आ जाएगा वो भी आ जाएगा, लेकिन देखिए बहुत सारे केसेस में एक या दो चीजें होती हैं जो कि मेक और ब्रेक बन जाती है। मिडिल ईस्ट में आपने बहुत दफ़ा ये देखा कि ऑयल वाज एवरीथिंग फॉर मिडल ईस्ट और फिर ऑयल के ऊपर बहुत सारी चीज़ें बन गई। सो इसी तरीके से बलूचिस्तान में जो तीनों चीज़ें हैं इनकी इंप्लिकेशंस टेंस ऑफ बिलियंस ऑफ डॉलर्स की हैं, एंड इट कुड बी अ कंप्लीट गेम चेंजर फॉर पाकिस्तान एज अ होल अगर इसको तरीके से तमीज से डेवलप कर लिया गया। और उसमें जाहिर है कि पाकिस्तान का एक बहुत बड़ा चैलेंज है, वहाँ पर बहुत सारी डिफरेंट कंट्रीज, जैसा कि मैंने आपको बताया तीनों चीज़ें ऐसी हैं जिसमें एक तो रेवेन्यू पोटेंशियल बहुत ज़्यादा है, डॉलराइज्ड रेवेन्यू पोटेंशियल है, और इसमें डायरेक्ट कॉम्पिटिशन है, क्योंकि अगर गवादर चलेगा तो इंडिया को प्रॉब्लम है क्योंकि वो CPEC को लेजिटिमाइज करता है जिसमें वो गिलगित बल्तिस्तान के ऊपर अपना क्लेम डालते हैं, और वो डायरेक्टली चाइना को सपोर्ट करता है और इंडिया जो है वो चाइना से कम्पीट कर रहा है, तो दे वांट कि चाइना को चोक करने में इंडिया जो है वो अपना किरदार अदा करे, और वो बलूचिस्तान में इस वजह से डेवलपमेंट नहीं देख सकते। उनका एक नेशनल सिक्योरिटी इम्पेरेटिव है कि बलूचिस्तान में अनरेस्ट रहे और पाकिस्तान जो है वो चाइना को वो अल्टरनेट रूट ना प्रोवाइड कर सके। इसी तरीके से गवादर जो है वो डायरेक्टली कम्पीट करता है विद ईरान का जो चबाहार पोर्ट है, तो जाहिर है उनको भी मसला होता है कि अगर गवादर सेटल हो जाए और यहाँ पे ट्रेड स्टार्ट हो जाए तो फिर चबाहार की वो ग्रोथ नहीं आ सकती, क्योंकि जाहिर है कि जो मेजर इस पोर्ट की जो इन एंड आउट है वो चाइना से, उस पर या तो एक रूट बनता है कि चाइना डायरेक्ट अपने बॉर्डर से पाकिस्तान आए और पाकिस्तान में गवादर के थ्रू एक्सपोर्ट कर दे, ऑल्टरनेटिवली वो चबाहार जा सकता है, वहाँ से ईरान से अफगानिस्तान, अफगानिस्तान से ताजिकिस्तान और फिर ताजिकिस्तान से चाइना। अगेन अगर पाकिस्तान नहीं डिलीवर करता तो चाइना के पास ये वाला ऑल्टरनेट रूट है जो कि फिर इवेंचुअली उनको इस्टेब्लिश करना पड़ेगा, लेकिन वो अनोइंग है क्योंकि उसमें दो या तीन डिफरेंट बॉर्डर्स के ऊपर माल ने एक ट्रक से दूसरे ट्रक पे जाना है, कस्टम्स की ख्वारी होनी है, यू नो 10 पेपर वर्क होने हैं। यहाँ पर ऑन द अदर हैंड उन्होंने सिर्फ अपने बॉर्डर से पाकिस्तान बॉर्डर आना है, पाकिस्तान बॉर्डर से गवादर और गवादर से एक्सपोर्ट। सो चाइना की प्रेफरेंस पाकिस्तान डेफिनेटली ज़्यादा है। बट जैसा कि मैं आपको बता रहा था कि ईरान को भी पोटेंशियली इससे मसला है, फिर बहुत सारी मिडल ईस्टर्न कंट्रीज हैं जो कि गवादर को एज अ पोटेंशियल ऑल्टरनेटिव देख सकती हैं और अदर पोर्ट्स दैट एग्जिस्ट इन द रीजन। सिमिलरली ईरान की गैस पाइपलाइन जो है वो कतर की ऑल्टरनेटिव है, सो अगर वो वाली गैस आ जाती है तो कतर की LNG को मसला होता है। ईरान की वैसे ही बड़े फड्डे हैं सऊदियों के साथ और बहुत सारे लोगों के साथ, तो वहाँ के बहुत सारे रीजनल एक्टर्स को पोटेंशियली मसला हो सकता है कि यार ये ईरान को एक रेवेन्यू सोर्स क्यों मिल रही है जो कि ना सिर्फ पाकिस्तान बल्कि इंडिया से भी रेवेन्यू लेकर ईरान को देगा, तो उनको भी एक प्रॉब्लम है इससे। फिर जाहिर है कि ईरान का एक फड्डा अमेरिकन के साथ ही है तो उनको भी मसला है। सो ऑल ऑफ दीज थिंग्स टुगेदर क्रिएट अ बिग मेस इन बलूचिस्तान, जिसकी वजह से वहाँ पर एक खच है और हर किस्म के रैंडम टेररिस्ट और सेपरेटिस्ट ग्रुप्स एंड दिस एंड दैट जो है वो वहाँ पर उन्होंने जड़ पकड़ी हुई है। अब अगेन मैं ये नहीं कह रहा कि वहाँ पे एक्चुअल लोगों की एक्चुअल ग्रीवेंसेज नहीं होंगी, लेकिन एक्चुअल ग्रीवेंसेज को हमेशा यूटिलाइज किया जाता है फॉर अ ग्रेटर गेम, फॉर ऑल्टरनेट एजेंडाज। जाहिर है ये हमारा काम है कि हम एक्चुअल ग्रीवेंसेज को आइडेंटिफाई करके आइसोलेट करके उनको रिजोल्व करें, बट उसके साथ साथ हमने ये भी इंश्योर करना है कि जो इंटरनेशनल एजेंडाज हैं, जो इंटरनेशनल ट्रबल मेकर्स हैं, हम उनसे भी बलूचिस्तान को और पाकिस्तान को प्रोटेक्ट कर सकें। तो खैर जाहिर है बड़ा इंपॉर्टेंट है गवर्नमेंट ऑफ पाकिस्तान के लिए कि इस रादर ट्रबलिंग एंड कन्फ्यूजिंग सिचुएशन के अंदर सारे स्टेक होल्डर्स को एक पेज पे भी लेकर आए, जिसकी वजह से अगर मैं देखता हूँ कि सऊदीज को जब पाकिस्तान गवर्नमेंट जाके स्टेक देना चाह रही है रिकोडिक के अंदर, तो एक बड़ा स्मार्ट मूव है, बिकॉज आप मिडिल ईस्ट में अगर किसी को मसला है बलूचिस्तान की डेवलपमेंट से या ईरान पाकिस्तान पाइपलाइन से, और वहाँ से अगर पोटेंशियली कल को कोई प्रॉब्लम आए जो कि वो वहाँ पर उस पाइपलाइन को रोकने के लिए इनसिक्योरिटी क्रिएट करें, तो उनका अपना कोई प्रोजेक्ट अगर वहाँ पर होगा जिसकी एक्सपोर्ट होनी है, जिसका माल मूव करना है, तो आपको पता है कि वो लोग फिर सीधे होके बैठेंगे कि नहीं यार चलो जाने दो इसको। सो दैट्स अ स्मार्ट मूव इन माय ओपिनियन, इवन दो उसकी इकोनॉमिक्स या लैक ऑफ ट्रांसपेरेंसी के ऊपर मेरे क्वेश्चंस हो सकते हैं, लेकिन जियोपॉलिटिकली दैट सीम्स टू बी अ स्मार्ट मूव। इसी तरीके से और डिफरेंट प्लेयर्स हैं, एक्टर्स हैं, जिनको आप एक दफ़ा अलाइन कर लें, उनको ले आएँ, हर किसी के लिए कोई ना कोई विन विन निकाल लें और बलूचिस्तान में स्टेबिलिटी ले आएँ, तो मुझे पर्सनली ये लगता है कि आने वाले वक्त के अंदर बहुत ज़्यादा ग्रोथ हमें नजर आएगी। और पर्सनली आई थिंक जिस तरह इस्लामाबाद था, मैं इस्लामाबाद में जब आया था 90s के अंदर, तो एक छोटा सा शहर था, यू नो, न्यूली डेवलप्ड, उस तरह की वाइब मुझे गवादर की आती है आज से 5 से 10 साल बाद, जिसके अंदर बहुत सारे लोग रिलोकेट कर रहे होंगे, बहुत सारी नई अपॉर्चुनिटीज़ डेवलप हो रही होंगी, और एक ट्रूली इंटरनेशनल सिटी अगर मैं कहूँ ना पाकिस्तान में डेवलप होगी, तो मैं गवादर को देखता हूँ, जो कि एक मिडिल ईस्ट स्टाइल एक सिटी होगी जहाँ पर फॉरेनर्स भी होंगे, जहाँ पर इंटरनेशनल ट्रेड हो रही होगी, और वो ऐसे ही होगी कि हमें पता भी नहीं लगेगा, मतलब वो हम नहीं ड्राइव कर सकते एक इंटरनेशनल सिटी। इंटरनेशनल सिटी बनाने के लिए आपको इंटरनेशनल अलाइनमेंट चाहिए है, जो कि मुझे लगता है कि अब वो सितारे उन जगहों पर प्लेस हो गए हैं जिसमें गवादर की डेवलपमेंट और राइज अब एक इनेविटेबल है और बलूचिस्तान बाय प्रॉक्सी डेवलप और ग्रो करेगा। नंदलेस ये ओवरऑल एक फ्रेमवर्क था जो मैंने अपनी रिसर्च से बनाया, मैं इसमें मजीद समझना चाहता था, बहुत सारी चीज़ें जाहिर इसमें गैप्स हैं, इसमें होल्स हैं, इसमें बहुत सारे डेटा को अपडेट करना है। तो रिसेंटली मुझे इन्विटेशन आया नेशनल वर्कशॉप बलूचिस्तान का, एक एनुअल वर्कशॉप होती है जो कि बलूचिस्तान गवर्नमेंट करवाती है, जो कि एक महीने की होती है, जिसके लिए आज मैं फ्लाई करके इस्लामाबाद जा रहा हूँ। इंशाल्लाह कल मेरी फ्लाइट है टू क्वेटा, एंड देन अगले पूरा महीना आई विल बी इन क्वेटा, नॉट जस्ट इन क्वेटा, उसके बाद मैं पेशावर भी जाऊँगा, इस्लामाबाद भी जाऊँगा, आज़ाद जम्मू एंड कश्मीर भी जाऊँगा। ओवरऑल जो ये नेशनल वर्कशॉप बलूचिस्तान है, ये बेसिकली बलूचिस्तान को भी देखती है, ये ओवरऑल पूरे पाकिस्तान को भी देखती है कि जो पाकिस्तान में स्टेक होल्डर्स हैं, चाहे वो इलेक्टेड गवर्नमेंट्स हों या वो स्टेट के डिफरेंट इदारे हों, वो पाकिस्तान को कैसे देख रहे हैं, ओवरऑल सिक्योरिटी एनवायरनमेंट को मद्देनजर रखते हुए, जियोपॉलिटिक्स को मद्देनजर रखते हुए, उस पर देर विल बी अ लॉट ऑफ वर्कशॉप्स, देर विल बी अ लॉट ऑफ इंटरेस्टिंग सेशंस, जिसमें जो पार्टिसिपेंट्स हैं उसमें डिफरेंट पॉलिटिशियंस हैं, मीडिया पर्सनैलिटीज हैं, बिजनेसमैन हैं, पता नहीं उन्होंने मुझे क्यों सेलेक्ट कर लिया, पर बड़े इंपॉर्टेंट और सीरियस लोग हैं, और उनके दरमियान डिस्कशंस होंगी कि पाकिस्तान में क्या पोटेंशियली अपॉर्चुनिटीज़ हैं, बलूचिस्तान में क्या पोटेंशियली अपॉर्चुनिटीज़ हैं, क्या चैलेंजेस हैं, और हमें सीखने का मौका मिलेगा कि जो स्टेट ऑफ पाकिस्तान है उसका क्या माइंडसेट है, उसकी क्या सिक्योरिटी मजबूरियाँ हैं, उसके क्या ऐसे इनहेरेंट चैलेंजेस हैं जो कि इस वक्त वो गो थ्रू कर रहे हैं। अगेन बाहर से बैठ के हम चार बातें कर सकते हैं, बट वी हैव टू अंडरस्टैंड फ्रॉम देम कि उनको क्या लगता है कि पाकिस्तान का फ्यूचर किस तरफ है, पाकिस्तान में कौन सी मेजर अपॉर्चुनिटीज़ हैं, जो चीज़ें हम देख रहे हैं कि नहीं हो पा रही, उसमें क्या मसाइल आ रहे हैं। आई एम वेरी एक्साइटेड अबाउट दिस ट्रिप, क्योंकि मैं बलूचिस्तान कभी नहीं गया, मैं तो बलूचिस्तान देखना चाहता हूँ, वहाँ के लोगों से मिलना चाहता हूँ, वहाँ की डायनामिक को समझना चाहता हूँ। फिर उसके साथ ही पाकिस्तान से मैं थोड़ा सा तकरीबन 1-1.5 साल से डिस्कनेक्ट हुआ था, तो ड्यूरिंग दिस वर्कशॉप आई विल इंशाल्लाह बी मीटिंग अ लॉट ऑफ इंपॉर्टेंट स्टेक होल्डर्स। बट एनीवेज यहाँ पर मैं इस एपिसोड को ख़त्म करता हूँ। आपके क्या ख्याल आते हैं बलूचिस्तान के बारे में मुझे कॉमेंट सेक्शन में ज़रूर आके बताइएगा। अगर मुझे कोई सवालात, कोई थॉट्स मद्देनजर रखनी चाहिए हैं फॉर माई फॉर द वर्कशॉप दैट आई एम अटेंडिंग, तो मुझे ज़रूर बताइएगा। अगर आपके कोई सवालात हैं फॉर अदर पीपल, कोई आपको लगता है कि यार मैं जब डिफरेंट लोगों से मिलूं, डिफरेंट रिप्रेजेंटेटिव से मिलूं और उनको मैं कोई आपके ख्यालात पहुंचाऊं, तो वो भी मुझे कमेंट सेक्शन में बता दीजिएगा। हमेशा की तरह अगर आपके कोई सवालात हैं फॉर माय Q&A, तो यहाँ पर ईमेल एड्रेस आ रहा है thoughtbehindthings@gmail.com, आप उसे मुझे भेज सकते हैं। नीचे लिंक दी हुई है जो कि ओवरसीज पाकिस्तानीज और अंडरसीज पाकिस्तानीज, डिपेंड करता है आपका क्रेडिट कार्ड इंटरनेशनल पेमेंट कर सकता है या नहीं कर सकता। आप उसके ऊपर चैनल को सपोर्ट कर सकते हैं। अभी हमारे पास तकरीबन रफली अराउंड 18 सपोर्टर्स हैं जिनकी लिस्ट यहाँ पर आती है बाय मिड मंथ। जो वो 18 लोग हैं और जो मजीद आने वाले लोग हैं उनके लिए वी आर गोना क्रिएट अ डेडिकेटेड कम्युनिटी, जो कि हमारे जो पेड पेट्रंस हैं, सपोर्टर्स हैं, उनके लिए दे कैन इंटरेक्ट विद ईच अदर, दे कैन इंटरेक्ट विद मी, एंड देन विल डू मे बी सम इंटरेस्टिंग स्पेसिफिक कॉन्टेंट फॉर दैम, मे बी लाइव सेशन और समथिंग लाइक दैट। तो वो कम्युनिटी भी बन जाएगी। इफ़ यू वॉन्ट सपोर्ट एंड यू वॉन्ट बी पार्ट ऑफ द कम्युनिटी, नीचे आप लिंक के ऊपर क्लिक करके हमें सपोर्ट कर सकते हैं। स्ट्राइप की लिंक अवेलेबल है। बट एनी वेज, दिस इज सैयद मुज़म्मिल हसन ज़ैदी, यू आर वॉचिंग दिल की बात। थैंक यू सो मच फॉर वॉचिंग एंड आई विल सी यू इन द नेक्स्ट वन।